पाकिस्तान में इस वक्त रात के 10, भारत में 10:30 और यहाँ हमारे स्टूडियोज की घड़ियों में दिन का 1 बज रहा है। वॉइस ऑफ अमेरिका वॉशिंगटन की उर्दू सर्विस से मैं हूँ खालिद हमीद, खबरों के एक और बुलेटिन के साथ। भारत ने जुमे को 37 पाकिस्तानी कैदियों को रिहा कर दिया, जिनमें 32 माहिगीर और 5 दीगर शहरी शामिल हैं। जुमे को पाकिस्तानी दफ्तर खारजा से जारी एक बयान में कहा गया कि अब भी 484 पाकिस्तानी शहरी भारत की जेलों में बंद हैं, जिनमें से 348 आम शहरी हैं जबकि 136 माहिगीर हैं। दफ्तर खारजा के बयान में कहा गया है कि भारत में कैद 136 आम पाकिस्तानी शहरियों में से 25 अपनी सजा मुकम्मल कर चुके हैं और अब उनकी रिहाई पर अमल दरामद होना बाकी है। अमेरिका के सदर बराक ओबामा ने कहा है कि उन्होंने अपनी काबीना के वजीर एरिक शिनसेगी का इस्तीफा कबूल कर लिया है, जो वेटरन्स की इमदाद के इंचार्ज थे। ये सूरत हाल उसके बाद पैदा हुई जब हुकूमत की जानिब से की जाने वाली तहकीकात ने इस बात की तस्दीक कर दी कि पुराने फौजियों के लिए सेहत के देखभाल के निज़ाम में बड़े पैमाने पर खामियां और ख़राबियां पाई गईं। जुमे को व्हाइट हाउस में शिनसेगी से मुलाकात के बाद मिस्टर ओबामा ने कहा कि शिनसेगी ने इस्तीफे का फैसला खुद ही किया, क्योंकि वो जारी तहकीकात में कोई रुकावट नहीं बनना चाहते थे। सदर ने कहा कि वो शिनसेगी के नुक्ते नज़र से इत्तेफाक करते हैं और इंतहाई अफसोस के साथ जंगी हीरो के इस्तीफे को कबूल करते हैं। मिस्टर ओबामा ने नामा निगारों को बताया कि उन्होंने बाद में मिस्टर शिनसेगी की जगह लेने वाले उनके साबिक नायब स्लोन गिब्सन से मुलाकात की और उन पर वाजी कर दिया कि इस्लाहात में ताखीर नहीं होनी चाहिए। सदर ओबामा पर मिस्टर शिनसेगी को बरतरफ करने के लिए सियासी दबाव था। ये दबाव इन इनकशाफात के बाद बढ़ा था कि पुराने फौजियों को डॉक्टरों से मिलने के लिए महीनों इंतज़ार करना पड़ता था और नौकरशाही इस मसले को छुपा रही थी। नाइजीरिया के एक रिवायती लीडर को हलाक और दूसरे को मुश्तबा बोको हराम अस्करियत पसंदों ने हलाक कर दिया है। जुमे के रोज़ उनके काफिले पर हमला किया गया था। ज़राए ने वॉइस ऑफ अमेरिका की हाउजा सर्विस को बताया कि तकरीबन 100 मुसल्ला अफराद ने 3 रिवायती लीडरों के काफिले पर उस वक्त छुप कर हमला कर दिया जब वो शिमाल मशरकी रियासत गोम्बे में सफ़र कर रहे थे। एक मकामी साफी ने बताया कि अमीर ऑफ गौजा इदरीस तिमता बज़ाहिर उस वक्त दिल का दौरा पड़ने से हलाक हो गए जब मुसल्ला अफराद ने उन पर हमला किया। दूसरे ज़राए के मुताबिक अमीर ऑफ ओबा अलहाज अली इस्माइल ममजा लापता हैं और ख़दशा है कि उन्हें हमलावरों ने अगवा कर लिया है। काफिले के तीसरे लीडर अमीर ऑफ अस्करा उस वक्त बच गए जब उनकी कार उलट गई और हमलावरों की जद से बाहर निकल गई। ये तीनों अफराद अमीर ऑफ कॉम्बे शेहू अबू बकर के जनाजे में शिरकत के लिए जा रहे थे, जिनका इस हफ्ते के शुरू में लंदन में इंतकाल हो गया था। शिमाली शाम में एक देहात पर जंगजुओं के हमले में कुर्द शहरी हलाक हो गए हैं। ये जंगजू अलकायदा से टूटने वाले ग्रुप इस्लामिक स्टेट ऑफ इराक से ताल्लुक रखते हैं। एक मकामी कुर्द सहाफ़ी मुंतसर सीनो ने वॉइस ऑफ अमेरिका की कुर्दिश सर्विस को बताया कि मरने वालों में औरतें और बच्चे शामिल हैं। यह हमला जुमेरात के रोज़ कुर्दिस्तान के रास अलैन कस्बे पर किया गया। रॉयटर्स खबर रसां इदारे के मुताबिक 15 कुर्द अफराद इसमें हलाक हो गए। हुकूमत स्पेन का कहना है कि पुलिस ने एक जिहादी जत्थे के 6 अरकान को गिरफ्तार किया है जो मुबैना तौर पर माली और लीबिया में शिदत पसंदों के हमराह लड़ने की गरज से भर्ती किए जा रहे थे। स्पेन की वजारत दाखिला ने बताया कि तमाम 6 के 6 अफराद स्पेन के शहरी हैं, जिन्हें जुमे के रोज़ मराकश की सरहद के साथ स्पेन के शिमाली अफ्रीकी खत्ते मलिया में की जाने वाली खाना तलाशी के दौरान हिरासत में लिया गया। यूक्रेन के कायम मकाम वजीर दिफा ने जुमे के रोज़ अज़्म जाहिर किया कि रूस नवाज़ बागियों के खिलाफ मुल्क के मशरक़ी हिस्से में फौजी कार्रवाइयाँ जारी रखी जाएंगी, जहाँ एक हमले में कम अज़ कम 12 यूक्रेनी फौजी हलाक हो गए थे। मिखाइलो कोवल ने कहा कि उनकी फोर्सेस ने दोनेत्स्क के जनूबी और मगरबी इलाकों को अलहदगी पसंदों से साफ कर दिया है और लोहानस के शिमाली इलाके भी इन बागियों से अब साफ हैं। उन्होंने कहा कि मिशन अमनो इंतज़ाम बहाल होने तक जारी रहेगा। इसके साथ ही खबरों का ये बुलेटिन खत्म होता है।
पेश खिदमत है प्रोग्राम हरदम रवां है जिंदगी। پیشکش یاسمین جمیل.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے پروگرام ہر دم رواں ہے زندگی کے ساتھ یاسمین جمیل حاضر ہے. اس پروگرام کو آپ تک پہنچانے کے لیے ہمارے ساتھ تکنیکی تعاون کر رہے ہیں پروڈیوسر ویٹو میر اور انجینئر نک آئیونوف. ہمارا یہ پروگرام میڈیم ویو 972 پر پاکستان کے لیے جبکہ دنیا بھر میں ہمارے سننے والوں کے لیے انٹرنیٹ پر براہ راست نشر ہو رہا ہے ہماری ویب سائٹ voaurdu.com پر, جہاں آپ اس کی ریکارڈنگ پروگرام کے بعد کسی بھی وقت سن بھی سکیں گے اور ڈاؤن لوڈ بھی کر سکیں گے. جبکہ اس پروگرام کو اس وقت ہمارے فیس بک پیجز پر بھی لائیو سنا جا سکتا ہے, جہاں آپ کو اس کا لائیو براڈ کاسٹ لنک دستیاب ہے. جبکہ اس کی ریکارڈنگ پروگرام کے بعد مستقل طور پر ہر دم رواں ہے زندگی کے فیس بک پیجز پر پوسٹ کر دی جائے گی, جسے آپ کسی بھی وقت سن بھی سکیں گے اور شیئر بھی کر سکیں گے. ہمارے لنکس ہیں facebook.com/ہردم رواں ہے زندگی, اور ہمارا دوسرا لنک ہے facebook.com/yasmeenjameelvoaurdu. اور انہی پیجز پر آپ ہمارے مہمانوں کے لیے سوال بھی پوسٹ کرتے ہیں. پروگرام کے دوران ہمارے مہمانوں سے سوال پوچھنے کے لیے مفت کال کا ہمارا نمبر ہوتا ہے 0800-777-789. تو آج کا پروگرام شروع کرتے ہیں. وائس آف امریکہ واشنگٹن سے ہمارے آج کے پروگرام میں آپ ملیں گے امریکہ کے ایک فلاحی کاروباری دورے پر موجود ایک ایسے پاکستانی سے جس نے ایک اتنا بڑا خواب دیکھ لیا ہے جسے دیکھنے کا حوصلہ صرف اقوام متحدہ جیسا بڑا ادارہ ہی کر سکتا ہے. لیکن خوابوں پر کس کا بس ہے؟ تو ہمارے آج کے مہمان نے بھی ایک بہت بڑا خواب دیکھنے کا حوصلہ کر لیا ہے, اور اب اس خواب کی تعبیر کے لیے وہ ہر روز ایک نیا خواب بنتا ہے, اور ہر نئے خواب کو مکمل کرنے کے لیے نئے سے نئے خواب بننے میں مصروف ہے. اور یہ بڑا خواب ہے پاکستان اور دنیا بھر کے غریبوں کو اپنی مدد آپ کا ہنر سکھا کر اپنے پاؤں پر کھڑا ہونے کے قابل بنانا. ہے نا بہت بڑا خواب؟ کسی ایک فرد کے دیکھنے کا خواب نہیں ہے, بلکہ بڑے بڑے ادارے, بلکہ دنیا بھر کے ادارے مل کر ہی ایسا خواب دیکھ سکتے ہیں. تو لیجیے آپ کو ملواتے ہیں سماجی بہبود کے جذبے سے سرشار اس پاکستانی سے, جو مصر ہے کہ وہ اپنا یہ خواب پورا کر کے رہے گا, اور اگر خود نہ کر سکا تو دنیا بھر کے غریبوں کو اپنی زندگیاں بہتر بنانے کے خواب دیکھنا اور اس کے لیے مسلسل جدوجہد کرنے پر ضرور آمادہ کر لے گا. کیسے یہ آپ کو ہمارے مہمان خود ہی بتائیں گے, لیکن ہم اتنا ضرور کر سکتے ہیں کہ ان سے ملاقات سے پہلے آپ کو ان کا ایک مختصر تعارف پیش کر دیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں ہمارے آج کے مہمان ہیں موبائل فون, انٹرنیٹ اور ٹیکنالوجی کی مدد سے غربت اور جہالت کے خاتمے کے مشن میں مصروف ریحان اللہ والا. ہمارے مہمان ریحان اللہ والا نے کسی کالج یا یونیورسٹی میں باقاعدہ تعلیم حاصل نہیں کی, لیکن جدید ٹیکنالوجی کے شعبے کے وہ ہنر ضرور سیکھ لیے, جن کی مدد سے انہوں نے صرف 13 سال کی عمر میں پاکستان میں اپنی پہلی کمپنی کی بنیاد رکھی. نام تھا جس کا پاکستان کمپیوٹر. 16 سال کی عمر میں اپنی ہائی اسکول کی تعلیم کے دوران انہوں نے کمپیوٹر کی ایکسیسریز کریٹ کی, اور اس وقت تقریباً 40 سال کی عمر تک پہنچنے پر وہ پاکستان, امریکہ, ملائیشیا, سنگاپور, دبئی, یورپ اور دنیا بھر میں 50 سے زیادہ فلاحی کاروباری وینچرز کی بنیاد رکھ چکے ہیں. ریحان اللہ والا نے ان غریب اور ناخواندہ لوگوں کو جن کے پاس کم از کم ایک موبائل فون ہے مفت تعلیم فراہم کرنے کے لیے موبائل فون کے ذریعے ایک اسکول سسٹم rehanschool.com قائم کیا ہے. ہمارے مہمان ریحان اللہ والا اس وقت موجود ہیں فلوریڈا میں ٹیلی فون پر ہمارے ساتھ. السلام علیکم ریحان اللہ والا صاحب. السلام علیکم.
وعلیکم السلام, کیسی ہیں آپ؟
میں ٹھیک ہوں, بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو بہت مشکل ہوئی مجھے آپ کے اتنے بہت سے پروجیکٹ کو سمجھنے میں جو آپ کی زندگی کا حصہ بن چکے ہیں, اور جن کے بارے میں یہ معلوم کرنا کم از کم میرے لیے آسان نہیں تھا کہ کون سا پروجیکٹ کس پروجیکٹ سے جڑا ہے اور کس سے الگ ہے, اور وہ آپ کو آپ کے اصل مشن یا اصل خواب تک پہنچانے کے سلسلے میں کون سی کڑی ہے. تو یہ بتائیے کہ کہاں سے بات شروع کروں, آپ کے rehanschool.com سے, آپ کی rehanuniversity.com سے, آپ کے سپر ٹیکنالوجیز کے ادارے سے, آپ کے فلاحی ادارے ریحان فاؤنڈیشن سے, آپ کے 10 لاکھ مائکرو بزنس کے پروجیکٹ سے, یا پھر اس پاکستان کمپیوٹر کمپنی سے جو آپ نے صرف 13-14 سال کی عمر میں اپنے ابو سے چھپ کر قائم کی تھی اور ان سے چھپ کر کمپیوٹر گیمز کا کاروبار شروع کیا تھا. जी
जी बहुत बहुत शुक्रिया बुलाने के लिए और अपने ऑडियंस से कनेक्ट करने के लिए. आप लोगों का जो अदारा है वो बहुत अच्छी तरह से सुना भी जाता है और उसकी ऑथेंटिसिटी भी बहुत ज़्यादा दी जाती है पाकिस्तान में. मेरा जो जो आपको अच्छा लगे 13 साल की उम्र में जो काम था उससे पूछना चाहें, जो आप बेहतर समझे कि आपके ऑडियंस ज़्यादा उससे मशहूर होंगे. आई बी वेरी हैप्पी टू टॉक
तो
अबाउट
बताइए कि पहला जो 13 साल की उम्र में जो आपने पहला जिसे आप कह रहे हैं कि कंपनी थी पाकिस्तान में कायम की थी, तो किस तरह वो कायम कर ली? एक बच्चा किस तरह कोई कंपनी कायम कर सकता है और उस कंपनी की क्या क्या ऑथेंटिसिटी क्या थी?
जी. कंपनी इदारे को कहते हैं और इदारा मैंने रजिस्टर नहीं कराया था उस वक्त. मैं बहुत छोटा था और शिनाख्ती कार्ड की ज़रूरत होती है बनाने के लिए. तो लेकिन हमारे एक उस्ताद थे, उनका नाम था रोशन अली पंजवानी, और वो बहुत अर्ली स्टेज में कंप्यूटर्स बेचते थे पाकिस्तान में. माइक्रोकिट कंप्यूटर्स के नाम से उनकी एक शॉप होती थी, जिसकी वजह से उन्होंने मुझको इसरार किया कि नहीं, आप नाम रखें और नाम रख के बेचें, क्योंकि अगर आप अपना नाम से लोगों को मधु करेंगे तो लोग नहीं आ सकेंगे. हम टाउन में इश्तहार दे देते थे क्लासिफाइड ऐड की, जी हम कॉमोडोर 64 के गेम्स अवेलेबल हैं, आप हमसे आके ले सकते हैं. और 3 बजे दोपहर से लेके स्कूल से आने के बाद 5 बजे दोपहर तक मैं अवेलेबल होता था, फोन पे भी अवेलेबल होता था.
नहीं तो वो
और
गेम्स गेम्स
लोग
आपके
आते
पास आती कहाँ से थी? गेम्स
तो गेम जिस तरह आज जो लोग बनाते थे वो US में होते थे, और उनको हम कॉपी करके गेम्स वहाँ पे अवेलेबल, लाइब्रेरी हमने बनाई हुई थी जो कि हमने माइक्रोकिट से ही ली थी, और उसको हम कॉपी करके उनको गेम्स पहुँचा दिया करते थे. उनके वो आते थे, गेम लेके चले जाते थे. उसके
अच्छा
बाद फिर वो हमने गेम रिलीज करना भी शुरू कर दिया पाकिस्तान में, डिफरेंट दुकानों को पहुँचाना भी शुरू कर दिए थे. तो बस वहाँ से सिलसिला शुरू हो गया.
अच्छा तो फिर बाकायदा आपने जो पहली पहला जो प्रोजेक्ट था आपका, और ये ख्वाब आपका कब शुरू हुआ कि आपने लोगों को जो नहीं पढ़े लिखे उनको तालीम याफ्ता बनाना है या उनको लिखना पढ़ना सिखाना है, और उसके लिए फिर आपने एक मोबाइल फ़ोन सिस्टम भी तैयार किया, तो वो कहानी सुनाइए हमारे सुनने वालों को.
तो तकरीबन 3 साल पहले हमने अपने कंपनी में एक कंसल्टेंट रखे, उनसे कहा कि भी हमें हमें अपनी कंपनी में प्रॉब्लम है कि हम आपस में बातें अच्छी नहीं कर पाते हैं, और हमारा ख्याल था कि पाकिस्तान के अंदर क्योंकि हमारा बैक ऑफिस था, उसके लिए हमने उनको बुलाया. और उन्होंने फिर हम सबसे सबसे पहला सवाल ये किया कि आप अपनी ज़िंदगी के साथ करना क्या चाहते हैं, और आप समझ लें कि आप खुदा के सामने मौजूद हैं और खुदा से आप तो कुछ भी मांग सकते हैं, तो कुछ भी मांग लीजिए, ख्वाब देखने में कोई हर्ज नहीं है, मांगने में तो कुछ नहीं जाता है. एंड उस वक्त मैंने लिख दिया कि जी मैं चाहता हूँ कि दुनिया में बहुत जो चैलेंज है वो ये कि जब हम एक दूसरे को बराबरी नहीं देते, वो गुर्बत की वजह से ज़्यादातर लोग उनको बराबरी नहीं देते. उन समझते हैं कि क्योंकि वो एक आदमी गरीब है, सब नहीं, बहुत सारे लोग, लेकिन समझते हैं कि एक मुल्क या एक शख्स या एक खानदान गरीब है जिसकी वजह से वो हम उसको बराबरी का सलूक नहीं करते. मैं उस बराबरी को पहुंचाना चाहता था, तो मैंने लिख दिया कि अभी मैं गुर्बत का खात्मा दुनिया में से करना चाहता हूँ. एंड वी रोट इट ऑन अ बोर्ड, सब सब ने अपने अपने ख्वाब लिख दिए उस पे, और फिर वहां से उसको वो लिखा था, रोज मैं देखता था, आता जाता था कि क्या है भाई, ये कैसे होगा. लिखवा तो दिया है, इतना भयानक सा मुश्किल सा मिशन है, कैसे करेंगे, एक पर्सन कैसे कर सकता है. तो फिर मैंने कहा कि ठीक है, एक और हमारे उस्ताद थे, उन्होंने सिखाया था कि हमेशा लोअर हैंगिंग फ्रूट्स की तरफ जाना चाहिए, जो फल तैयार हो गए उनको तो तोड़ के इस्तेमाल करना शुरू करें, फिर बाकी को छोड़ दें, एंड राहें खुद बहुत बनती चली जाती हैं. तो मैंने सोचा कि मैं एंटरप्रेन्योर हूँ और मैंने जिंदगी में बहुत सारे काम किए हैं, तो मैं ये क्यों ना सिखाना लोगों को शुरू कर दूँ. तो मैंने यूट्यूब पे बैठकर ये सिखाना लोगों को शुरू कर दिया कि किस तरह से आप अपना कारोबार शुरू कर सकते हैं और किस तरह से आप अपने आप को एक्सपैंड कर सकते हैं. थोड़े दिन ये चला, तो फिर ख्याल आया कि ये तो बड़ा स्लो प्रोसेस है, तेज कैसे करें. फिर सोचा कि .com इंडस्ट्री से ताल्लुक है, तो .com में 1 मिलियन 2 मिलियन तो कोई बड़ी बात ही नहीं होती, सो लेट्स पुट अ 1 मिलियन नंबर कि हम 1 मिलियन लोगों को हम बिजनेसेस सिखाएंगे या कराएंगे.
नहीं तो
तो यहाँ से
तालीम से
मिलियन
पहले आपने बिजनेस सिखाने का काम शुरू किया था?
जी बिल्कुल कालीम, मैं बहुत अरसे से कोशिश करता था ईदी साहब के साथ, अंसार बनने के साथ जाके उनके पास टाइम स्पेंड करने की कोशिश करता था, और जितने भी फलाही इदारे थे उनके साथ मिलके उनको बुला के बैठने की कोशिश करता था। महीने में हम एक दफ़ा मिलते थे, और सबसे जहाँ घूम फिर के गाड़ी रुक जाती थी कि यार ये पैसे नहीं है इस काम करने के लिए लोगों के पास, कि भाई हम अगर सेहत का मामला हो, तालीम का मामला हो, तो से हर चीज़ का ताल्लुक गुर्बत से या पैसों से आ जाता था। तो फिर मैंने 10-12 साल इन सब चीज़ों को छोड़ के मैंने सोचा कि वाई नॉट यू वर्क ऑन क्या कहने की गुर्बत के लिए क्यों ना काम करना शुरू करें, क्योंकि गुर्बत ही खत्म हो जाए तो देन पीपल कैन डू व्हाट दे वांट, चाहे मैं एजुकेशन दूं या हेल्थ दूं, बजाय उसके कि मैं उनको अपने खुद कफील क्यों ना बनाने की कोशिश करूँ।
तो फिर आपने रिहान फाउंडेशन बनाई, उस वक्त बनाई।
रेहान फाउंडेशन हम बना चुके थे उस वक्त तक हम अपनी कंपनी की जो आमदनी होती थी वो 10% अलग करके लोगों को देने के बजाय, और अपनी जकातें जो होती थी वो अलग करके लोगों को देने के बजाय हम स्पेंड करते थे वाइजली खुद ही, कि भी हम किस तरह से लोगों को कनेक्ट करें। तो हम उस वक्त एनजीओ की मदद करते थे, कि दूसरी जो तमाम एनजीओ थी वो एनजीओ की हम कैसे मदद करें, और उन एनजीओ को अगर हम टेक्नोलॉजी में कुछ कफील कर दें तो वो ज़्यादा प्रोडक्टिव हो जाएंगी। सो हम ईडी साहब के साथ हमने एक एमओयू बनाया और लोगों के साथ बनाया कि हम आपके इदारे में किस तरह से सिस्टम्स इंप्लीमेंट कर सकते हैं, टेक्नोलॉजी इंप्लीमेंट कर सकते हैं, तो वहाँ से शुरू की थी।
तो क्या
फिर जब
सिस्टम,
गोल ये
क्या
बना
नहीं,
लिया,
क्या क्या सिस्टम किस तरह आप इंस्टॉल करते थे उनके?
सिस्टम्स क्या होते हैं, मिसाल के तौर पे ईडी साहब के यहाँ 2,000 लोग काम करते हैं और पेरोल का सॉफ्टवेयर नहीं हो तो वो लोग हाथ से बनाते हैं, अब अगर उसकी जगह सॉफ्टवेयर बना देंगे तो ऑटोमेटिकली वो बेहतर हो जाएगा। तो इस किस्म के सिस्टम, या आपस में लोग हमारे यहाँ मिलना कम पसंद करते हैं तो हम एक मीटिंग कॉल करते थे हर महीने, और सब एनजीओ जितनी आना चाहती थी 40-50 लोग आते थे, और उनके साथ बैठ के एक दूसरे का तारुफ कराते थे, एक दूसरे की मदद करते थे, उनको बोलते थे भाई अपने बारे में वेबसाइट बनाओ, एनजीओ अपनी वीडियोस बनाओ, अपने आप को फेसबुक पे लाओ, एक दूसरे से बात करो, एक दूसरे की जो जो एक ही बस में बैठ के एक जगह जा सकते हैं इकट्ठे जाएं, बजाय इसके कि सब अपनी अपनी गाड़ियों में डिफरेंट डेस्टिनेशन पे जा रहे हैं।
तो अब तक कितनी एनजीओस को आप एक ही गाड़ी में बिठा चुके हैं?
मैंने कभी भी जिंदगी में किसी को पुश नहीं करता, मेरी ख्वाहिश, मैं बीज लगाने वालों में हूँ, सो आई जस्ट टेल देम या सजेस्ट देम कि ये करना चाहिए। हमारा जो ग्रुप एक बना हुआ है उसके अंदर 3,500 एनजीओ हैं, और उस ग्रुप में 3,500 एनजीओ एक दूसरे से बातें करती रहती हैं, एक दूसरे से ढूंढती रहती हैं। पाकिस्तान में 14,500 एनजीओ के करीब हैं, जिसमें से 3,500 हम उसमें लाने में कामयाब हो चुके हैं, और उसमें बहुत सारे हमारे साथी हैं जिन्होंने इसमें बहुत मदद की है करने में,
अच्छा,
वहां तक पहुंचाने
तो
में।
फिर एनजीओ से होते होते फिर आप इंडिविजुअल्स की तरफ आ गए।
उसके बाद फिर जब हमने कहा कि 1 मिलियन बिजनेस बनाने हैं तो अब ये कैसे होगा, फिर मैंने सबसे पहले, इंसान का सबसे बड़ा जो मसला होता है वो खुद एतमादी होता है, जो खुद ही को इकबाल बार बार कह के चले गए, और आई थिंक अगर हम अपनी खुद ही को बढ़ा लें तो बहुत सारे मसाइल हमारे ममालिक के अंदर ठीक हो जाएंगे। तो सबसे पहले तो मैंने अपने ऊपर काम किया, एंड देन आई वेंट, मैं यूरोप गया, एक महीने का मेरा एक और दो कॉन्फ्रेंसेस थी, उनके दरमियान में मैं डिफरेंट लोगों से मिला, उनके सामने ये आइडिया पेश किया कि मैं ऐसा करना चाहता हूँ कि 1 मिलियन बिजनेस हो लेकिन $100 से शुरू होने चाहिए, और क्योंकि हमारे मुल्क की एक आमदनी $60 है तो एक आदमी की, तो हम उसको बढ़ा के $300 तक लेके जाना चाहते हैं, यानी कि वो 6,000 रुपये कमाते हैं तो 30,000 रुपये हम आमदनी करना चाहते हैं, ताकि वो एक एक अच्छे तरीके से रह सके, बेहतर, एक 30,000 रुपये पाकिस्तान में एक अच्छी आमदनी कंसिडर की जाती है। तो इस गोल के साथ मैंने लोगों को बताना शुरू किया, फिर एक साथी मिले, उन्होंने कहा कि तुम मिलियन बजाने की बजाय 100 ऐसे कारोबार बना लो जो कि 10,000 दफा बन सकते हो, तो मिलियन का नंबर पूरा अचीव हो जाएगा। मैंने कहा फैंटास्टिक, तो वहां से हमने ये आइडिया लिया और उसके ऊपर फिर काम करना शुरू किया, फिर आइडेंटिफाई करना शुरू किया ऐसे कौन से कारोबार हैं जो कि हम कर सकते हैं, क्योंकि हम .com से ताल्लुक रखते थे तो हमने वेबसाइटें बनाना फटाफट शुरू कर दी, सोशल मीडिया पे काम करना शुरू कर दिया, जो अगेन लोअर हैंगिंग फ्रूट की तरफ गए, जो जो हम कर सकते थे वो हमने करना शुरू कर दिया। हमें बिल्कुल नहीं मालूम, आज भी नहीं मालूम कि ये कैसे होगा, लेकिन जो जो चीज़ें हमें नजर आती गई वो हमने करना शुरू कर दिया, और उसके नतज के तौर पर एक रेहान स्कूल भी बन गया और यूनिवर्सिटी भी बन गई, और मैं समझता हूँ कि अगर हम उस सारे चीज़ों में फेल भी हो जाए तो स्कूल का जो प्रोजेक्ट है जिसकी बहुत ज़्यादा इफेक्टिवनेस हमें नज़र आ रही है وہ الون ایک ساری محنت کا انشور نکل آئے گا.
بے حد شکریہ. آپ کے اسکول پر مزید تفصیلات جانیں گے, لیکن ہمارے پروڈیوسر کہہ رہے ہیں کہ پہلے ایک بریک لے لیتے ہیں. وائس آف امریکہ واشنگٹن کے پروگرام ہر دم رواں ہے زندگی میں. ہمارے آج کے مہمان ہیں موبائل فون, انٹرنیٹ اور ٹیکنالوجی کی مدد سے غربت اور جہالت کے خاتمے کے مشن میں مصروف ریحان اللہ والا. ہمارے مہمان ریحان اللہ والا نے کسی کالج یا یونیورسٹی میں باقاعدہ تعلیم حاصل نہیں کی, لیکن جدید ٹیکنالوجی کے شعبے کے وہ ہنر ضرور سیکھ لیے جن کی مدد سے انہوں نے صرف 13 سال کی عمر میں پاکستان میں اپنی پہلی کمپنی کی بنیاد رکھی. نام تھا جس کا پاکستان کمپیوٹر. 16 سال کی عمر میں اپنی ہائی اسکول کی تعلیم کے دوران انہوں نے کمپیوٹر کی ایکسیسریز کریٹ کی, اور اس وقت تقریباً 40 سال کی عمر تک پہنچنے پر وہ پاکستان, امریکہ, ملائیشیا, سنگاپور, دبئی, یورپ اور دنیا بھر میں 50 سے زیادہ فلاحی کاروباری وینچرز کی بنیاد رکھ چکے ہیں. ریحان اللہ والا نے ان غریب اور ناخواندہ لوگوں کو جن کے پاس کم از کم ایک موبائل فون ہے مفت تعلیم فراہم کرنے کے لیے موبائل فون کے ذریعے ایک اسکول سسٹم ریحان اسکول .com قائم کیا ہے. ہمارے مہمان ریحان اللہ والا اس وقت موجود ہیں فلوریڈا میں ٹیلی فون پر ہمارے ساتھ, اور امریکہ کے کاروباری اور فلاحی دورے پر موجود پاکستانی شخصیت ریحان اللہ والا, آپ سے ہمارا سوال یہ ہے کہ یہ بتائیے کہ جو آپ نے اسکول سسٹم بنایا ہے ریحان اسکول سسٹم, تو کس طرح یہ ورک کرتا ہے اور یہ سسٹم آپ نے کیسے بنایا, اور ان لوگوں کے لیے جو موبائل فون آپ کہتے ہیں خرید چکے ہیں لیکن اگر انہیں سوائے فون نمبر ملانے کے کچھ نہیں آتا, تو ان کو کیسے آپ تعلیم, بنیادی تعلیم فراہم کر سکتے ہیں؟
اسٹوری بڑی مزے کی ہے. تقریباً 2 سال پہلے میں گھر آیا ایک دن کراچی میں, تو میں نے دیکھا کہ میرے جو چوکی دار صاحب تھے وہ کچھ مزے سے فون پہ دیکھ رہے تھے. میں جب قریب پہنچا تو میں نے کہا لالا کیا دیکھ رہے ہیں آپ؟ کہتا ہے سر امیتابھ کا نیا مووی آیا ہے. میں نے کہا اچھا تو آپ کے فون پہ کیسے آ گیا لالا یہ؟ تو کہتا ہے سر بلوٹوتھ. تو یہ جو لالا جی تھے یہ سمجھیے کہ انسپریشن تھے اس آئیڈیا کے, کہ اگر ایک آدمی 2.5 گھنٹے کی فلم اپنے موبائل پر جو کہ 1000 روپے والا موبائل ہے دیکھ سکتا ہے, تو وہ ایجوکیشنل کانٹینٹ بھی دیکھ سکتا ہے, اور ایجوکیشنل کانٹینٹ اگر انٹرسٹنگ ہوگا تو دیکھے گا. یعنی کہ ایجوکیشنل کانٹینٹ تو بہت ہے دنیا میں, اور یہ جو لالا تھے یہ وہ لالا تھے جو کہ ان کے ٹیچروں نے کہا تھا آپ کا دماغ بہت چھوٹا ہے آپ پڑھ نہیں سکتے زیادہ. میں نے کہا یار ایسا کیسا دماغ ہوتا ہے کہ لوگ پڑھ نہیں سکتے. خیر ہم نے انہیں پہ ایکسپیریمنٹ کیا, اینڈ دین ہی واز ایبل ٹو ریڈ اینڈ رائٹ. وہ فیس بک پہ بھی ہیں, اور بڑا انٹرسٹنگ ایکسپیرینس رہا ان کے ساتھ کام کرنے کا.
تو پھر یہ ایکسٹینڈ کیسے ہوا, مطلب شروع کیسے کیا آپ نے؟
وہاں سے جب یہ شروع ہوا اس کے بعد ہم نے کیا کہ لوگوں کے پاس گئے, ڈفرینٹ اداروں میں گئے, اور ان کو بتانا شروع کیا کہ اس طرح سے آپ موبائل کے اوپر اس طرح سے ویڈیو لگا کے اپنے اسکول کے ٹیچروں کو دے سکتے ہیں. لیکن لوگوں کے ذرا سمجھ میں نہیں آیا کہ میں کیا کہنا چاہ رہا ہوں, تو وی تھاٹ کہ پولیٹیکل پارٹیز کو انوالو کرنا چاہیے. تو ہم پولیٹیکل پارٹیز کے پاس گئے, ہم نے کہا کہ ہم آپ کے لیے ایک ایسا اسکول بنا دیتے ہیں جو موبائل پہ چلے گا, آپ اس کو لوگوں کو پروپیگیٹ کر دیجیے, وہ آپ کے نام کا ہوگا, آپ کے برانڈ کا ہوگا, آپ کو ووٹ بھی ملیں گے کہ آپ اچھا کام کر رہے ہیں. اس میں بھی ہمیں کوئی زیادہ کامیابی نہیں ہوئی, تو پھر ہم نے کہا کہ چلو ٹھیک ہے ہم اپنے ہی نام سے بناتے ہیں, اپنے برانڈ کا بناتے ہیں اور اس کو شروع کر دیتے ہیں. And that's how we started. And اس کے بعد اب اس کا طریقہ جو ایوالو ہوا پچھلے 1.5 سال میں, اب وہ یہاں پہنچا ہے کہ فوکس ہمارا ہے کہ ایسے یونائٹیڈ نیشنز کہتی ہے کہ دنیا میں 780 ملین ایسے آدمی ہیں جو اپنا نام نہیں لکھ سکتے اور ناخواندہ ہیں, اور 780, اور وہ ناخواندہ کی ڈیفینیشن ہے کہ وہ اپنا نام نہیں پڑھ سکتے کسی بھی زبان میں. تو ہم نے یہ بیڑا اٹھایا کہ چلیے ٹھیک ہے ہم ان کو اپنا نام پڑھنا سکھائیں گے. تو ہمارا گول صرف ایک چھوٹا سا ہے کہ وہ اپنا نام پڑھنا سیکھ جائیں, سائن بورڈ پڑھنا سیکھ جائیں. ہم ان کو کوئی آئنسٹائن نہیں بنانا چاہتے, ہم بیسک سمپل لٹریسی دینا چاہتے ہیں. اور اس کے لیے ہم نے کریکولم بنایا, ہم نے کریکولم 8 دفعہ بنایا, ڈیزائن کیا, اور پھر ہم نے ایک ڈی وی ڈی بنائی, اور ڈی وی ڈی کو ہم جو جیسے ہم پاکستان ہندوستان میں نئی فلم آتی ہے تو وہ پائریٹڈ ورژن جو ہے وہ پورے ملک میں 3 دن میں پہنچ جاتا ہے. تو ہم انہی لوگوں کے پاس گئے جو وہ پائریٹڈ ورژن پہنچاتے تھے اور ان سے کہا کہ بھائی آپ نے آپ امیتابھ بھائی کی فلم تو پہنچا دیتے ہیں, ہماری فلم بھی پہنچا دیں. تو وہ مان گئے. اینڈ دین ہماری جو اب ڈی وی ٹی ہے وہ پورے ملک میں پاکستان میں 10,000 لوکیشن پہ اویلیبل ہے. اور کوئی بھی آدمی جس کے پاس ایک ایسا فون ہو جس پہ فلم چل سکتی ہو, گانے چل سکتے ہوں, ایکسکیوز می, وہ نیئرسٹ موبائل کی اپنے قریب ترین موبائل کی دکان پہ یا ڈی وی ڈی کی دکان پہ جائیں اور ان سے کہیں کہ اس پہ ریحان اسکول کی فلمیں ڈال دو, اور وہ اس کے موبائل پہ وہ کاپی کر دیں گے اس کے میموری کارڈ کے اوپر, اور پھر وہ لا کے اپنے پاس جب ان کے پاس ٹائم ہو اس کو دیکھ سکتے ہیں. انٹرٹیننگ ویڈیوز ہیں, وہ مزیدار ہیں. اور اس کے اندر ہم نے ایکٹروں کو گزارش کری کہ آپ استاد بن جائیں, مشہور لوگوں سے کہا کہ آپ استاد بن جائیں. یعنی میں ہمارے جو پچھلے پریزیڈنٹ ہیں مشرف صاحب تک کے پاس گیا کہ آپ بنائیں, آپ کی ویڈیوز آپ بنا دیں, آپ پڑھا دیں قوم کو, کیونکہ لوگ آپ کو جانتے ہیں, لوگ آپ کو دیکھنا چاہیں گے. تو جو جاننے ایسے مشہور ہستیاں تھیں جو کہ ان کو لوگ پہچانتے تھے, میں نے سوچا کہ ان سے پڑھوانا چاہیے جا کے وہ آرام سے پھیل جائے, ورنہ پروسیس سلو ہو جائے گا.
تو پھر وہ یہ پروسیس اب کہاں تک پہنچا ہے, کتنے لوگوں تک آپ پہنچا چکے ہیں وہ ویڈیوز اور پہنچا رہے ہیں اس وقت؟
اب جو اساتذہ اس میں ہیں اب تک آ چکے ہیں وہ محمد علی شیخی, انور اقبال, فاطمہ سریہ بجیا, اور میں نے خود کوشش کی ہے تھوڑے سے پڑھانے کی. اینڈ یہ تقریباً 45,000 لوگ پچھلے سال ہمارا ایک انالیسس ہے کہ لوگ استعمال کر چکے ہیں, اور اس سال کا ہمارا ہدف 1,00,000 سے زیادہ لوگوں تک پہنچانے کا ہے. اینڈ اس کا جو گول, الٹیمیٹ گول ہے, وہ یہ کہ ہم اگین اینجلینا جولی, ٹام کروز, امیتابھ بچن جیسے لوگوں سے اس سے کہیں کہ آپ پڑھاتے ہیں, عمران خان پڑھاتے ہیں, ایسے لوگ پڑھائیں جو کہ جن کو لوگ پہچانتے ہیں, اور جب وہ پڑھا رہے ہوں گے تو لوگ پڑھائی کی حیثیت سے نہیں دیکھ رہے ہوں گے بلکہ وہ انٹرٹین ہونے کے لیے دیکھ رہے ہوں گے. بالکل اسی لالہ کی طرح جو کہ فلم دیکھ رہا تھا, بالکل اسی طرح وہ انٹرٹین ہو رہے ہوں گے, بائی پروڈکٹ ایجوکیشن ہو جائے گی, ان کو پتہ بھی نہیں چلے گا,
اور وہ لکھنا پڑھنا پڑھنا کم از کم سیکھ جائیں گے. اور لکھنا ظاہر ہے کہ اس وقت
لکھنا ایک ڈبیٹ ہے کہ لکھنے کی ضرورت بھی ہوگی 20-30 سال بعد یا نہیں ہوگی. سو لکھنے میں ہمارا اتنا فوکس نہیں ہے جتنا پڑھنے میں ہے.
اچھا, تو یہ ہو گیا ایک اسکول, لیکن آپ نے پھر ایک ہائر, آپ کا یہ جو ویژن ہے کہ ہائر ایجوکیشن جو ہے وہ اس طرح کی ہونی چاہیے جس طرح کے سینہ بسینہ علم منتقل کرنے کا طریقہ جیسے کہ پرانے زمانے میں ہوا کرتا تھا, یہ کیا کانسیپٹ ہے اور اس کو آپ کس طرح متعارف کرا رہے ہیں اپنی ریحان یونیورسٹی کے ذریعے جو ویب سائٹ آپ نے قائم کی ہے؟
جی بالکل, میں ایک منٹ اور لوں گا اسکول کے بارے میں کہ میری ملاقات پچھلے سال صومالیہ کے وائس پریزیڈنٹ سے ہوئی. انہوں نے دیکھا یہ میرا پروجیکٹ, انہوں نے کہا بھی ہمارے ملک کے لیے بھی یہ بنا دو. تو ان کے ملک میں 22 زبانیں تھیں اور وہ ہم نے سوچا کہ ہم اس کو 22 دفعہ کیسے بنائیں گے, کیونکہ ہم اس وقت تک صرف اردو میں بنا رہے تھے. تو پھر ہم نے اس پہ سوچا اور سوچ کے بعد یہ خیال آیا کہ مسٹر بین کی زبان میں کیوں نہ بنا دیں, جب مسٹر بین بولتے ہیں یا کام کرتے ہیں تو ہر آدمی سمجھ جاتا ہے, چاہے وہ بڑا ہو چھوٹا ہو. تو ہم نے مائم پہ اب بنانا شروع کیا. اب ہمارا زیادہ کام جو ریحان اسکول کا ہے وہ مائم میں ہے کہ بولے بغیر ہم پڑھانے کی کوشش کر رہے ہیں, اور ہمارا گول یہی ہے کہ ہم آخر میں مسٹر بین کو ہائر کر لیں اور ان سے گزارش کریں.
تو صومالیہ میں آپ کا یہ اب کتنے
اب ہم نے صومالیہ والا ان تک ابھی تک لانچ نہیں کیا ہے, بٹ ہم نے پاکستان میں وہی مائم والا کانٹینٹ لانچ کر دیا. آن لائن بھی اویلیبل ہے ریحانسکول.com پہ, کوئی بھی ڈاؤن لوڈ کر کے دیکھ سکتا ہے,
اور یہ فری ہے.
یہ ساری چیزیں جتنی بھی ابھی تک کی ہیں وہ فری ہیں, اور فری کی وجہ سے وہ زیادہ شاید لوگ اس کو سمجھ رہے ہیں. فری کی ویلیو زیادہ نہیں ہوتی نا, ہم اللہ میاں کا شکر نہیں کرتے, اللہ میاں آج آپ نے ہمیں ہوا دی اچھی سی, کبھی بھی شکر نہیں کرتے, لیکن فری ہوتی ہے وہ, پیسے دیتے شاید اللہ میاں کا شکر کر رہے ہوتے بار بار. کمنگ بیک ٹو دا یونیورسٹی کوسچن, آپ نے جیسے بتایا کہ میری زندگی میں میں کالج یونیورسٹی پڑھنے کبھی نہیں گیا, پڑھانے تو جانے کا اتفاق ہوا ہے, لیکن
آپ نے بی کام کیا, بی کام تو آپ نے کیا لیکن پرائیویٹلی
میں نے پڑھائی کری, اور 3 دن صرف پڑھائی کر کے جو اس طرح سے پاکستان میں ایگزام دیا جاتا ہے جو اس طرح میں نے بھی دے دیا اور پاس بھی ہو گیا. لیکن جو مینٹرز ہوتے ہیں ہماری زندگی میں, جو ہمارے استاد ہوتے ہیں, ضروری نہیں ہے کہ اسکول کے استاد ہوں, وہ ہمیں گائیڈ کرتے ہیں, ہمارے جو گائیڈ ہوتے ہیں, اور میں سمجھتا ہوں میری نزدیک ان کی بہت اہمیت ہوتی ہے. اور उन्हीं जो आजकल के जो बड़े लोग हैं, बिल गेट्स, स्टीव जॉब, रिचर्ड ब्रांसन जैसे लोग हैं, उनको हमने सोचा कि इनसे क्यों ना करवाया जाए। तो हम उनका जितना कंटेंट यूट्यूब पे अवेलेबल था, इंटरनेट पे अवेलेबल था, उसको हमने जमा किया और सबको इकट्ठा कर दिया और उसको ऐसा लाइन में अरेंज कर दिया कि वो करिकुलम की तरह बन जाए और लोग उनसे इंस्पायर हो सकें और लोग उनसे सीख सकें। ये है रिहान यूनिवर्सिटी का असल मकसद। अब हमने एडेक्स के साथ NDA साइन कर रहे हैं, कोर्सेरा के साथ NDA साइन कर रहे हैं कि ये coursera.org और edX.org ये दुनिया की टॉप तरीन यूनिवर्सिटियाँ जो हैं, इनके फ्री कोर्सेज अवेलेबल हैं। दुनिया के अंदर कोई भी आदमी कहीं से भी बैठ के हायर एजुकेशन फ्री ऑफ कॉस्ट हार्वर्ड MIT के टक्कर की और हार्वर्ड MIT की हासिल कर सकता है। उसको कोई पैसे खर्च करने की जरूरत आज नहीं है, चाहे वो 10 साल का हो, चाहे वो 50 साल का हो, चाहे वो जितनी भी उम्र का आदमी हो, औरत हो, इंटरनेट हो, कंप्यूटर हो, और वो ये हायर एजुकेशन हासिल कर सकता है। याद रखें कि पाकिस्तान के अंदर लैपटॉप पुराना अच्छी कंडीशन में 8,000 से 10,000 यानी $80-100 में मिल जाता है और इंटरनेट पाकिस्तान की गवर्नमेंट ने, अल्लाह खुश रखे उनको, के हर जगह हर कोने पे पहुंचाया है और 400 से 500 रुपए महीने में इंटरनेट मिल जाता है हाई स्पीड। और अब ये दो हजार आपने अगर लगा लिए तो आप ये नहीं कह सकते कि मेरा एडमिशन नहीं हुआ, मेरे पास मौके नहीं है, मैं ये सीख नहीं सकता हूँ। ऐसी कोई चीज अब नहीं रही नहीं है, सिर्फ लोगों तक ये इल्म नहीं है कि ये चीज हो गई है। अगर वो ये वेबसाइट पे जाके पढ़ना शुरू करना चाहें तो दुनिया का हर इल्म आज मौजूद है ऑनलाइन और
उस पर उन्हें डिग्री भी मिलेगी, डिग्री भी मिल जाएगी।
देखिए ये एजुकेशन बिल्कुल री इंजीनियर हो रही है। जैसे आज हम फोन पे बात कर रहे हैं, अगर आप याद करें कि आज से 50 साल पहले तो ऐसा मुमकिन नहीं था, तो इस वक्त एजुकेशन री इंजीनियर हो रही है। सारे दुनिया के जितने एजुकेशनिस्ट हैं उनको खुद सर पकड़ के बैठे हुए कि हम एजुकेशन किस तरह की देंगे और कैसे देंगे। इस वक्त सर्टिफिकेशन MIT हार्वर्ड का मिल जाता है IDEX और कोर्सेरा पर, डिग्रियां फिनिक्स यूनिवर्सिटी जैसी यूनिवर्सिटियां दे रही हैं, लेकिन इल्म इम्पॉर्टेंट होता है या डिग्री, ये एक क्वेश्चन है। इस वक्त इल्म आपको पूरा मिल जाएगा, इल्म आ जाएगा कि कैसे करना है और उसका सर्टिफिकेट भी मिल जाएगा। और अगर आपको डिग्री की ख्वाहिश है तो ऑनलाइन यूनिवर्सिटियाँ ऐसी भी हैं जो डिग्रियाँ भी देती हैं, फुल डिग्री भी देती हैं जो कि रिकग्नाइज होती हैं।
अच्छा, तो जो लोग ये चाहते हैं कि वो बाहर की यूनिवर्सिटियों से पढ़ें तो उनके लिए एक दो लिंक्स अगर आपको जुबानी याद हैं तो बता दीजिए।
edX.org, edX.org, दूसरी है Coursera, coursera.org। ये दोनों वेबसाइट हैं, आपको rehanu.com पे मिल जाएंगी और यहाँ से आपको लिंक्स मिल जाएंगे, यहाँ से जाके आप इन तक पहुँच सकते हैं। और अगेन जैसे मैंने गुजारिश की कि इसके कोई पैसे नहीं है, कोई इनरोलमेंट फीस नहीं है, कोई क्रेडिट कार्ड नहीं चाहिए है, सिर्फ और सिर्फ कंप्यूटर चाहिए है, इंटरनेट एक्सेस चाहिए और आप ले सकते हैं। हमारे एक बहुत अच्छे दोस्त हैं बिश बिजाज, पाकिस्तान में होते हैं, वो तो उनका स्टेटमेंट है कि अब ख्वातीन से मेरी दरख्वास्त है कि अपनी ज्वेलरीज भेज दीजिए लेकिन कंप्यूटर घर में ले आइए, इंटरनेट लगा लीजिए, क्योंकि आप बिल्कुल उससे सीख के दोबारा वो ज्वेलरी खरीद सकते हैं दोबारा, क्योंकि आपके पास वो टूल जरूरी है। चाहे आपको कंप्यूटर चलाना ना आता हो, आप सामने रखेंगे आपको चलाना आ जाएगा। हमारे पास लोग काम करते थे उनमें से 2-3 ऐसे लोग हैं जो चाय बनाने वाले थे, उनको हमने कंप्यूटर सिर्फ दिए और अब उनमें से एक प्रोग्रामिंग करता है, उनमें से एक वेब डिजाइनिंग करता है, एक फोटोशॉप चलाता है। और सुगाता मित्रा साहब इंडिया के, उनका PhD इस चीज में है कि आप सिर्फ कंप्यूटर्स लोगों को दे दीजिए, वो खुद सेल्फ एजुकेट अपने आप को कर लेंगे, बच्चों को भी और इन्होंने बड़ों को भी, और उनकी ही इज एन अथॉरिटी ऑन दिस के ये सेल्फ एजुकेशन के ऊपर।
लेकिन ये जो कंप्यूटर है और ये जो इंटरनेट है, इसके लिए जो बुनियादी जो मसला है वो तो है अंग्रेजी जबान का। तो अब आप बात कर रहे हैं इलिटरेट्स को एजुकेट करने की, या आप बात कर रहे हैं उन नौजवानों की जो कि हायर एजुकेशन चाहते हैं उनके लिए?
आपने जो लोग दस्तरस रखते हैं और उनके उनके करीब में 2-3 साल के बच्चे हों, मुझे बताएं उन बच्चों के पास कौन सी डिग्री होती है कि वो आईपैड फटाफट चला रहे होते हैं या कंप्यूटर चला रहे होते हैं? उनके पास तो कोई डिग्री नहीं होती, सिर्फ उनके पास एक चीज होती है, वो होती है लगन, जस्तजू, और कुछ नहीं होता है। वो हर किसी तरह से गिव अप नहीं करते, वो लगे रहते हैं किसी ना किसी तरह से वो हमसे भी अच्छा चलाना सीख जाते हैं। और भरा हुआ है इंटरनेट इस तरह की वीडियो से जिसमें बच्चों ने 2 साल का बच्चा यूट्यूब चला रहा है, 2 साल का 3 साल का बच्चा कंप्यूटर चला रहा है, तो वो कैसे सीख रहा होता है? उसके पास तो कोई डिग्री नहीं है, कोई स्कूल नहीं गया वो। ये एक ऐसा टूल बन गया है आजकल के दौर, हम सबको एक टूल में अल्लाह ताला के मेहरबानी से हमारे सबके पास आया है कि हम सब अपने आप को सेल्फ एजुकेट कर सकते हैं. कुछ भी नहीं कर सकते तो कंप्यूटर खोल के उस पर सॉलिटेयर गेम खेलना शुरू कर दें, माउस चलाना आ जाएगा, कीबोर्ड चलाना आ जाएगा, पता चलना शुरू हो जाएगा. जिस तरह वो बच्चा सीख सकता है उस तरह हम बड़े भी सीख सकते हैं. फियर है दिमागों में, वो फियर निकालने की जरूरत है.
हाँ, और ये जो टूल है या लैपटॉप या कंप्यूटर उन तक पहुँचाने का मसला है, जो जाहिर है कि बहुत सारे लोग ऐसे हैं जो कि अभी भी इतनी इस्तेआत नहीं रखते कि वो कंप्यूटर या लैपटॉप ख़रीद सकें. और यही एक गुर्बत के खात्मे का मिशन है जो इससे लिंक्ड है, जिसके लिए आप कोशिश हैं, और वही है जो आप अपने रिहान फाउंडेशन के ज़रिए लोगों तक पहुँचा रहे हैं कि किस तरह अपने पाँव पर खुद खड़े हों, किस तरह मुख्तलिफ प्रोजेक्ट्स शुरू करें थोड़े से पैसों से कि आपको किसी के सामने हाथ ना फैलाना पड़े, आप अपने आप को माली तौर पर मुस्तहकम कर लें ताकि फिर आप कंप्यूटर भी खरीद सकें. तो इस पर भी बात करेंगे, लेकिन हमारे प्रोड्यूसर कह रहे हैं कि क्यों ना एक छोटा सा ब्रेक फिर ले लें. वॉइस ऑफ अमेरिका वॉशिंगटन के प्रोग्राम हरदम रवा है जिंदगी में. हमारे आज के मेहमान हैं मोबाइल फोन, इंटरनेट और टेक्नोलॉजी की मदद से गुर्बत और जहालत के खात्मे के मिशन में मसरूफ रेहान अल्लावाला. हमारे मेहमान रेहान अल्लावाला ने किसी कॉलेज या यूनिवर्सिटी में बाकायदा तालीम हासिल नहीं की, लेकिन जदीद टेक्नोलॉजी के शोबे के वो हुनर जरूर सीख लिए, जिनकी मदद से उन्होंने सिर्फ 13 साल की उम्र में पाकिस्तान में अपनी पहली कंपनी की बुनियाद रखी. नाम था जिसका पाकिस्तान कंप्यूटर. 16 साल की उम्र में अपनी हाई स्कूल की तालीम के दौरान उन्होंने कंप्यूटर की एक्सेसरीज क्रिएट की, और इस वक्त तकरीबन 40 साल की उम्र तक पहुंचने पर वो पाकिस्तान, अमेरिका, मलेशिया, सिंगापुर, दुबई, यूरोप और दुनिया भर में 50 से ज़्यादा फलाही कारोबारी वेंचर्स की बुनियाद रख चुके हैं. रेहान अल्लावाला ने उन गरीब और नाखानदार लोगों को जिनके पास कम अज़ कम एक मोबाइल फ़ोन है मुफ्त तालीम फराहम करने के लिए मोबाइल फोन के जरिए एक स्कूल सिस्टम rehanschool.com कायम किया है. हमारे मेहमान रेहान अल्लावाला इस वक्त मौजूद हैं फ्लोरिडा में टेलीफोन पर हमारे साथ, और वो इस वक्त मौजूद हैं पाकिस्तान से एक फलाही कारोबारी दौरे के सिलसिले में यहाँ अमेरिका में. रेहान साहब, अब बात करेंगे आपके उस प्रोजेक्ट की या उन प्रोजेक्ट्स की जो छोटे कारोबारों पर मुश्तमिल है, और कोई 100 तजर्बाती मॉडल आपने पेश किए हैं अपनी अपनी वेबसाइट पर, जो लोगों को बताता है कि किस तरह सिर्फ कम से कम $100 के ज़रिए आप एक अपना बिज़नेस शुरू कर सकते हैं. तो कुछ बताइए हमारे सुनने वालों को, कैसे मुमकिन है कि सिर्फ $100 में आप कोई कारोबार शुरू कर डालें और वो कामयाब भी हो जाए.
बिल्कुल, मैं इसमें बताता हूँ. पिछले जो हमारा ब्रेक के बाद रुक गए थे, बहुत सारे दौर आए हैं पिछले 400-500 साल में. पहले प्रिंटिंग का दौर आया, प्रिंटिंग मशीन आई, जिसकी वजह से लोगों को, उससे पहले अगर आपको याद हो तो लोगों को जला दिया करते थे अगर उनके पास किताबें निकल आती थी कि भाई इसके पास ज्यादा इल्म आ गया, विच है. फिर प्रिंटिंग प्रेस आया, पूरी दुनिया का नक्शा चेंज हो गया. उससे पहले मुसलमानों की उस्मानिया सल्तनत जो थी वो मशहूर थी कि उनके पास इल्म का गहवारा था, लेकिन हमने उस प्रिंटिंग प्रेस को एम्ब्रेस नहीं किया उस टाइम में, जिसकी वजह से लोगों तक हमारे पास जो गैदर्ड इल्म था वो नहीं पहुंचा. और आज हम जो है दूसरे डिजाइन के कपड़े पहने हुए, जबकि हम एज ए मुसलमान एक उरूज पर थे, लेकिन हमने एक छोटी सी टेक्नोलॉजी को अडॉप्ट नहीं किया जिसका नाम प्रिंटिंग प्रेस था, जिसकी वजह से हमारा इल्म ज्यादातर दूर तक नहीं पहुंचा, और हम अपना इल्म को उतना नहीं पहुंचा सके जितना के वेस्ट ने पहुंचाया. आज भी हम उसी तरह के नहज पे खड़े हुए हैं कि हम आज पास जो इल्म है अगर हम इंटरनेट के जरिए उसको आगे नहीं फैलाएंगे तो हमारा आज पास जो आज की जो सकाफत बची है वो भी शायद खत्म हो जाएगी, क्योंकि जो टीवी है उसके जरिए हमने अपने घर में एक आदमी को चीज को इनवाइट कर लिया जो हम जिससे हम इन्फ्लुएंस होते हैं. बिल्कुल इसी तरह कंप्यूटर भी एक ऐसी चीज है जिससे हम इन्फ्लुएंस होते हैं. اور مختلف ادوار آئے ہیں قوموں کے اندر, اور ایز ہیومن ریس مثال کے طور پہ انڈسٹریل ایج آیا, پھر کہا گیا کہ نالج اکانومی کا دور آیا. اب میں سمجھتا ہوں کہ نالج اکانومی کا دور چلا گیا ہے, کیونکہ نالج اکانومی جو ہے جس کے اندر پاکستان میں ہم سمجھتے ہیں ابھی بھی کہ نالج اکانومی کا دور ہے, ایکچولی نالج اکانومی کا دور چلا گیا ہے کیونکہ نالج اب ڈیموکریٹائز ہو گئی ہے, فری ہو گئی ہے. کوئی بھی آدمی جو انسائیکلوپیڈیا خریدنا چاہتا تھا آج سے کچھ سالوں پہلے, اس کو بہت پیسے چاہیے ہوتے تھے, لاکھوں روپے چاہیے ہوتے تھے. اور آج کے دور پہ ہر پاکستان کے اندر وکیپیڈیا, جو کہ دنیا کی سب سے بڑی انسائیکلوپیڈیا ہے, وہ فری ہو چکی ہے, کوئی پیسے نہیں لگتے اس کو پڑھنے کے لیے. تو ایک غریب سے غریب انسان جس کے پاس 2000-3000 کا موبائل ہو, فری آف چارج انٹرنیٹ مل رہا ہے پاکستان میں, کہ وہ وکیپیڈیا دیکھ سکتا ہے, فیس بک چلا سکتا ہے, واٹس ایپ چلا سکتا ہے, کوئی پیسے نہیں لگ رہے. اور اب جو چیز اس کو چاہیے, وہ چاہیے پرسسٹنس اس کے اندر ہو کہ وہ اس علم کو استعمال کرنا چاہے, اور استعمال اگر کرنا چاہے گا تبھی تو ہم اس کو فائدہ اٹھائیں گے. تو ایک کوٹ میں کل پڑھ رہا تھا, وہ تھا کہ دا کیپیسٹی ٹو لرن از اے گفٹ, دا ابیلٹی ٹو لرن از اے اسکل, ولنگنس ٹو لرن از اے چوائس. جو علم علم حاصل کرنے کی جو کیپیسٹی ہے وہ ایک تحفہ ہے, دا ابیلٹی ٹو لرن از اے اسکل, سیکھنے کی جو صلاحیت ہے وہ ایک اسکل ہے جو ہمیں سیکھنی پڑتی ہے, لیکن ولنگنس جو ہے وہ ہماری چوائس ہے کہ کیا ہم واقعی پڑھنا چاہتے ہیں. تو کل اس ہفتے میں ایک اور بہت ہی عظیم پاکستانی سے ملا, جو کہ ایک ایسے گاؤں سے آئے تھے جس کے پورے خاندان میں کسی نے کچھ نہیں پڑھا تھا. پچھلے دو ہفتے پہلے میں ایک اور پاکستانی سے ایسے ملا جس کا, وہ چورت کہلاتا تھا, اور اس کے ماں, اس کا باپ آج بھی گدھا گاڑی چلاتا ہے اور اس کی ماں برتن مانجتی ہے, لیکن اس نے اخبار کے قطرونوں سے پڑھنا سیکھ لیا. تو خواہش اگر نہیں ہوگی آگے بڑھنے کی, تو ہم ہائرے بہانے ڈھونڈتے رہیں گے کہ ہم آگے بڑھنا تو چاہتے ہیں لیکن ہمیں مواقع نہیں مل رہے. آپ نے گزارش کری کہ کمپیوٹر خریدنے کے پیسے نہیں ہیں, لیکن 1.5 لاکھ روپے, 2 لاکھ روپے, 50,000 روپے کی شادی کرنے کے لیے تو پیسے نکل آتے ہیں, 10,000 روپے کا لیپ ٹاپ خریدنے کے لیے کیوں نہیں نکلتے. یہ چوائس ہے ہماری کہ ہم کرنا چاہتے ہیں یا نہیں کرنا چاہتے ہیں. یس آف کورس ہم سب کو مل کے بہت ساری چیزوں پہ کام کرنا ہوگا, لیکن 200 ملین کی آبادی والے پاکستان میں سے 5-10 ملین ایسے ضرور ہوں گے جو اپنے آپ کو جلدی جلدی سے باہر نکال سکتے ہیں اگر اپنے اندر اپنی خودی کو بڑھا لیں, جو اقبال بار بار کہتے ہیں.
تو بتائیے کہ پھر کیا آپ ان کو کیا ترکیب بتاتے ہیں کہ کس طرح وہ کوئی پروجیکٹ شروع کریں, جو جس جو کاروبار شروع کر سکیں وہ.
جی بالکل. تو ہم ایسے 100 کاروبار پہ کام کر رہے ہیں جو کہ $100 سے شروع ہو سکتے ہوں, 10,000 روپے سے شروع ہو سکتے ہوں. تو ہم اس کے مزید انفارمیشن ان کو ریحان.com پہ جا کے مل سکتی ہے. جو پہلا کاروبار ہم نے اویلیبل کر دیا ہے, جس کی پروسیسز اویلیبل کر دی ہیں, وہ اویلیبل ہے ریحان.com پہ. اس کی کوئی پیسے نہیں ہے دیکھنے کے, سمجھنے کے. اس کی DVD اویلیبل ہے نیشن وائڈ, پورے ملک سے کہیں بھی کسی بھی موبائل کی دکان سے مل جائے گی. نہیں ملتی تو آپ ہمیں ڈائریکٹ کانٹیکٹ کر سکتے ہیں. اس کے اندر ہم ہر وہ چیز سکھاتے ہیں جو کہ آپ کو ایک جیسے KFC یا McDonald's سکھاتا ہے, اسی طرح سے ہم اس کو مائکرو کر کے سکھانے کی کوشش کر رہے ہیں کہ لوگوں کو مسکرا کے دیکھنا کیوں ہے, ہاتھ کیوں ملانا ہے, برتن کو صاف کیوں رکھنا ہے, اپنے کپڑوں کو صاف کیوں رکھنا ہے, آلو کو پکانا کیسے ہے, کاٹنا کیسے ہے, خریدنا کہاں سے ہے. ہر وہ حصہ جو ہم سمجھتے ہیں کہ اس کو کہیں نہ کہیں وہ سوال آئے گا, اس کی ہم نے SOPs اسٹینڈرڈ آپریٹنگ پروسیجر بنا کے ویڈیو کی شکل میں اویلیبل کر دیا ہے, جا کے کوئی بھی آدمی جس کو پڑھنا لکھنا بھی نہیں آتا ہو وہ بھی دیکھ کر سمجھ سکے کہ ہاں, دیکھنا تو سب کو آتا ہے, اردو سب کو آتی ہے, تو وہ دیکھ کر سمجھ سکتا ہے کہ یہ کاروبار ایسے ہوگا. اب اگر وہ واقعی کرنا چاہتا ہے تو اس کو کوئی آڑے نہیں ہے, کوئی پرابلم نہیں ہے وہ کاروبار کرنے کے اندر.
نہیں تو اس کو کس طرح, اگر وہ کوئی چاہے اس وقت, کوئی ہمارے جو نوجوان اس وقت پروگرام سن رہے ہیں یا کوئی بھی جو چاہتے ہیں یہ شروع کرے بزنس, تو اس میں آپ ان کی کیا ہیلپ کر سکیں گے, یا یہ جو فری ویڈیوز اس کی کیا ہیلپ کر سکیں گی؟
اس کو اس طریقہ سکھائے گا کہ یہ کس طریقے سے آپ اس کاروبار کو کریں گے.
نہیں, اس کے لیے کوئی رجسٹریشن کرانی پڑے گی ان کو, کیا کیسے؟
کوئی رجسٹریشن نہیں کرانی پڑے گی. اگر اس کے پاس موبائل فون ہے تو وہ نیئرسٹ موبائل کی دکان پہ جائیں اور اس کو کہیں کہ بھائی مجھے ریحان فرائز کی ویڈیوز دے دیجیے, وہ ان کے موبائل پہ کاپی کر دیں گے اور وہ کاپی کر کے وہ دیکھتے رہیں کہ کس طرح سے یہ کاروبار کیا جا سکتا ہے. کہیں پھنس جائیں تو ہماری کال سینٹر پہ فون کر لیں. اگر ان کے پاس انٹرنیٹ ایکسیس ہے تو وہ ریحان.com پہ جائیں اور وہاں جا کے دیکھ لیں کہ یہ کیسے کاروبار کیا جاتا ہے, اور وہاں جا کے سیکھ لیں کہ یہ کیسے کام کرنا ہے.
تو اس میں کوئی کمپنی یا آپ کا ادارہ انوالو نہیں ہوگا؟
ہمارا ادارہ کوئی کمپنی انوالو نہیں ہوگی, فری آف کاسٹ اس میں نالج اویلیبل ہے. سیکنڈ چیز, ہم فرینچائز آفر کر رہے ہیں जाके अगर कोई आदमी खुद से नहीं करना चाहता, अगर आप समझता है कि मैं नहीं करना चाहता, तो हम बिजनेस इन अ बॉक्स उसको ऑफर कर रहे हैं कि आप हमें $100 दे दीजिए, हम आपको पूरा बिजनेस इन अ बॉक्स दे देंगे, उसमें आपका ठेला, आपके चूल्हा, आपका वर्दी, आपके कपड़े, आपकी ब्रांडिंग, हर चीज उसमें शामिल हो जाएगी। और उसकी जो कीमत इस वक्त है वो $250 यानी 25,000 रुपए रखी हुई है हमने, जो कि पाकिस्तान में अवेलेबल है। वो खरीद कर हम उसकी गाइड भी करेंगे, हेल्प भी करेंगे, बेचने में भी मदद करेंगे, ब्रांड करने में भी मदद करेंगे, सेल करने में भी मदद करेंगे, हर जगह हम उसकी मदद करेंगे। और वो एज अ बतौर फ्रेंचाइज जैसे KFC मैकडॉनल्ड की मिलती है उस तरह से अवेलेबल है। वो हमारे साथ एक साल काम करके चाहे कि जी ठीक है अब मैंने सीख गया हूँ, अब मैं अपना काम खुद करना चाहता हूँ, तो खुद कर ले, हमें कोई एतराज नहीं।
और अगर आपसे और चाहे तो सिर्फ वीडियो की मदद से बराह रास्त भी अपना कारोबार शुरू कर सकता है।
जी बिल्कुल।
अच्छा
जी बिल्कुल।
तो क्या क्या
अरब लोग हैं हम
जो कारोबार में कामयाबी के इम्कान कितने हैं ऐसे कारोबारों में?
दुनिया का हर कारोबार जो स्टैटिस्टिक है ना वो ये कहती है कि हर स्टार्टअप में से 79% फेल हो जाते हैं। तो दुनिया कारोबार एक ऐसी चीज है जो प्रसिस्टेंस मांगती है, ये नंबर्स का गेम है, आपको कोशिश करनी पड़ती है। जिस बिल्कुल जिस तरीके से हर बच्चे को चलने से पहले गिरना पड़ता है, और हमारे जो वालदेन हैं और हमारे जो बड़े हैं वो ये कहते हैं कि बेटा दोबारा ट्राई करो, चल लोगे, कोशिश करो, एक काम चला। बिल्कुल इसी तरह कारोबार भी होता है, हमें बार बार कोशिश करनी पड़ती है। और फ्रेंचाइज का जो मॉडल है वो बनाया इसीलिए गया था कि जो तरीके लोग सीख चुके हैं वो ही सिखा दें, जाके उसमें फेलियर के चांसेस कम होते हैं। तो फ्रेंचाइज मॉडल में फेलियर के चांसेस कम होते हैं क्योंकि उसके पीछे एक बॉडी ऑफ नॉलेज और बॉडी ऑफ पीपल अवेलेबल होते हैं, जबकि आप जब अपना शुरू करते हैं काम तो उसमें चांसेस ऑफ फेलियर बढ़ जाते हैं। मैं उन चांसेस ऑफ फेलियर को कम करने के लिए ही मैंने ये मॉडल्स बनाए कि भाई हम ट्राइड एंड टेस्टेड मॉडल दे रहे हैं, ये ट्राई इस तरह से कर लो, बजाय इसके कि खुद शुरू करो, हमारा मॉडल कॉपी करके चला लो और इंशाल्लाह तुम कामयाब हो जाएगा। वो चांसेस उसकी अपनी परसिस्टेंस के ऊपर है कि वो कितनी मेहनत करता है, कितनी लगन के साथ करता है। अब वो कारोबार है लेकिन जाता ही नहीं है काम पे, तो कैसे काम चलेगा।
तो ये सब कुछ आप वीडियोस की मदद से कोशिश कर रहे हैं कि ऑनलाइन लोगों को सिखाएं कि अगर आप कोई छोटा सा भी कारोबार शुरू करना चाहते हैं और आपके पास 10,000 रुपए तक हैं तो आप कुछ ना कुछ ज़रूर कर सकते हैं, और इसकी मदद से आप अपने माली जो वसाइल हैं उनमें इजाफा कर सकते हैं। तो अगर ये जैसे कि आपने ये प्रोजेक्ट शुरू किए और आप इस पर बहुत काम करें, आपने अपना स्कूल भी ऑनलाइन एक तरह से यूनिवर्सिटी को शुरू कर रहे हैं और डिफरेंट तरीके से आप एजुकेशन को फैलाने के मिशन में मसरूफ़ हैं, आपने कभी ये कोशिश की कि ये जो तरीका है जिससे आप लोगों को बिजनेस करना सिखाना चाह रहे हैं स्कूलों के असातिज़ा तक पहुँचे, इस पाकिस्तान के निसाब का हिस्सा बने यूनिवर्सिटियों में, वोकेशनल स्कूलों में माइक्रो बिजनेस के जो तालिब इल्म हैं उनको मुतारिफ कराने के लिए आप उनकी हेल्प करें या उनको ये आइडिया आप पहुँचाएँ?
जी अल्लाह का शुक्र है कि ये मुझे वैसे तो बहुत टाइम नहीं हुआ ये सब करते हुए, 2-2.5 साल तकरीबन हुए हैं, और उसमें बहुत ज्यादा लोग घूर घूर के देख रहे हैं कि ये कर क्या रहा है लड़का। इसमें बहुत सारों ने नेम कॉलिंग भी की, लेकिन ये कि बहुत सारे लोगों ने इस तक अप्रोच भी किया कि हम इसको करना चाहते हैं, लेकिन इस वक्त क्योंकि हम बहुत अर्ली स्टेज पे हैं और मेरा ख्याल है कि कुरिकुलम के अंदर डालने वाली तो हम पोजीशन में नहीं है, लेकिन जो रिहान स्कूल का प्रोजेक्ट है वो मेरी पूरी ख्वाहिश है कि हर पाकिस्तानी सुनने वाला जो है अगर वो 3 लोगों तक इसको अपना पैगाम पहुंचा दे कि देखें ये आप कर सकते हैं, और उसको थोड़ा सा इंस्पायर करें कि देखो आप भी पढ़ना सीख सकते हैं, आपकी चाहे वो बड़ी उम्र के लोग हों चाहे वो छोटी उम्र के लोग हों, उनके फोनों में ये कॉन्टेंट डलवा दें खाली तो वो पढ़ना सीख जाएंगे। और इसी तरह से अगर आप किसी को जानते हैं कि भाई जो आदमी मेहनत करना चाहता है लेकिन उसको तरीका नहीं मिल रहा है, तो अगेन आप उसकी इस तरह से मदद करें कि वीडियोस को डाउनलोड कर लें और उसके हाथ में मोबाइल में पहुंचा दें, उसको पैसे ना दें, उससे कहें कि जाओ थोड़ा सा काम करो, तो अपने पैसे जमा करो, 10,000 रुपये 15,000 रुपये जमा करो और इससे काम शुरू कर लो। और जो इदारों का जहां तक ताल्लुक है, एक स्कूल हमने रिसेंटली अडॉप्ट किया है और एक यूनिवर्सिटी कराची में हमने एक MOU साइन किया जिसमें हमारे जो प्रोसेसेस हैं वो इम्प्लीमेंट होंगे और पढ़ाए जाएंगे। इट्स वेरी अर्ली टू टेल के अभी इसका रिजल्ट क्या निकलेगा, और यूनिवर्सिटियों तक हम पहुंचना नहीं चाहते क्योंकि हमारा छोटा सा एक इदारा है। हम कोशिश कर रहे हैं, जैसे आपने शुरू में तारुफ इतना बड़ा करा दिया कि जी ये तो بڑی بڑی کنٹریوں کے اور یونائٹیڈ نیشن جیسے اداروں کا کام ہوتا ہے. یونیسکو الون کا بجٹ 4.5 ارب ڈالر ہے. میرے پاس تو اس قسم کا بجٹ نہیں ہے, میں تو اپنی ذاتی پیسوں سے یہ سارے کام کر رہا ہوں, کسی سے ڈونیشن بھی نہیں لیتا ہوں. تو میں استطاعت میں جتنا ہے اور میں اس کی پوری کوشش کرتا ہوں. کوئی اگر اس کو ایکسپینڈ کرنا چاہے تو میں آپ کی توسط سے یہ پیغام پہنچاؤں گا کہ جو کچھ میں نے آج تک کیا ہے وہ سب اویلیبل ہے, کسی کو بھی اس کو نیکسٹ اسٹیج پہ پہنچانے کے لیے ضرور پہنچائیے, کہاں پہ پہنچانا چاہے پہنچائیے.
اچھا آپ اتنے بہت سارے ملکوں میں آپ کے وینچرز ہیں, تو کیسے اتنے بہت سے ملکوں میں اتنے بہت سے وینچرز آپ کے جاری ہیں؟ کیا آپ کے پاس کوئی عملہ ہے یا کتنے لوگ ہیں آپ کے ساتھ جو آپ کے ساتھ یہ کام کرتے ہیں اتنا بہت سا؟
ہماری کمپنی اداروں میں تقریباً 60 لوگ ہیں ٹوٹل, اور ہمارے زیادہ تر وینچرز کیونکہ آن لائن ہیں, کمپیوٹر بیسڈ ہیں, انٹرنیٹ بیسڈ ہیں, تو اس میں عملوں کی ضرورت کم ہوتی ہے. آپ یاد رکھیں کہ اسکائپ جو کہ 7 ارب ڈالر کا بکا تھا اس کے اندر 32 لوگ کام کرتے تھے, اور تو یہ انٹرنیٹ اکانومی کا اندر جو ہے نا لوگوں کی اتنی ضرورت نہیں ہوتی جتنی کہ سافٹ ویئر اور ٹیکنالوجی کی ضرورت تھی. جیسے ابھی واٹس ایپ بکا ہے جس کے اندر اگین 40 لوگ کام کرتے تھے, 19 بلین ڈالر کا, جبکہ نوکیا جس کے اندر 2500 لوگ کام کرتے تھے اور وہ 2 ارب ڈالر کا بکا ہے. تو نوکیا چھوٹا ہو گیا اور واٹس ایپ بڑا ہو گیا, تو یہ تو عجیب سا زمانہ ہے, اور اس عجیب سے زمانے کی ایڈوانٹیج میں کنورٹ کرنے کی ضرورت ہے ہمارے لوگوں کو کہ اس پہ کام کریں. بھائی اگر وہ کر سکتے ہیں تو ہمارے بھی 2 آنکھیں, ایک ناک ہے اور 2 کان ہیں, ہمارے بھی دماغ اتنے بڑے ہیں جتنے, بلکہ دوسرے بہتر ہی ہیں. کیونکہ جب ہم ٹف لوگ ہیں, ہم زیادہ پرسسٹنس اور ریزسٹنٹ لوگ ہیں, کیونکہ ہم ہر معاملے کے اندر کوئی نہ کوئی مسئلہ آتا ہے تو ہم سخت ہو جاتے ہیں, تو ہمیں اس کو استعمال کرنے کی ضرورت ہے, گیو اپ نہیں کرنا ہے, کہ ہاں بلیو کرنے کی ضرورت ہے کہ ہم کر سکتے ہیں, ہم بھی کر سکتے ہیں. کوئی ہمارے پاس سینگ نہیں ہے, نہ ان کے پاس سینگ ہے کہ وہ کر سکتے ہیں تو ہم بھی کر سکتے ہیں.
تو آپ زیادہ تر پاکستان سے باہر رہتے ہیں, اس کی کیا وجہ؟ یہی وجہ کہ آپ اپنے اداروں کو اسٹیبلش کر رہے ہوتے ہیں؟
زیادہ تر تو میں نہیں رہتا ہوں, میں اتفاق ہے کہ پچھلے 1 سال سے کچھ کانفرنسوں کی وجہ سے اور کچھ لوگوں سے ملاقات کی وجہ سے میں ٹریول زیادہ کر پایا ہوں. پچھلے 10-12 سال سے تو میرے ویزے ہی نہیں لگاتے تھے یہ لوگ باہر جانے کے, تو اتفاق ہے کہ پچھلے سال سے ویزے لگنا شروع ہوئے. اینڈ دین آئی اسٹارٹڈ ٹو گو اینڈ میٹ مائی کسٹمرز, مائی فرینڈ جو میرے جاننے والے تھے, میں ان سے, اس دفعہ بھی میں امریکہ بہت سال بعد 12-11 سال بعد آیا ہوں, اور
جبکہ آپ کا یہاں پر بزنس ہے, آپ کے یہاں کاروباری ادارے موجود ہیں,
کاروبار ہے, سب کچھ ہے, لیکن واللہ اعلم غیب والسلام کے ویزا نہیں ملتا تھا, اور اب میں مجھے ویزا ملا ہے تو میں ایسے ایسے اپنے دوستوں سے ملا جن کو میں 10 سال سے جانتا تھا, 5 سال سے جانتا تھا, روز کا کاروبار کا کام ہوتا تھا, لیکن
ملاقات پہلی بار ہوئی. اچھا یہ جو آپ پاکستانی امریکی جو ایسوسیشنز ہیں ان سب کو یونائٹ کرنے کا جو ایک مشن آپ نے شروع کیا, کچھ اس کے بارے میں ہمارے سننے والوں کو بتائیے, پانا کے بارے میں.
جی تو پچھلے 1 مہینے سے میں ٹریول کر رہا ہوں امریکہ میں, اور میں بہت سارے شہروں میں گیا, بہت سارے لوگوں سے ملا, اوپن کی کانفرنسوں میں گیا, اوپن کی بہت سارے سے ملا, اوپن جو کہ انٹرپرینور آرگنائزیشن ہے, انہوں نے ریکویسٹ کی تھی کہ میں یہاں کا کانفرنس بھی اٹینڈ کروں. تو مجھے یہ پتہ چلا کہ امریکہ میں کوئی ایسی باڈی نہیں ہے جس میں ایک پاکستانی جو نیا آیا ہو یا پرانا رہتا ہو ایک جگہ فون کر کے یا ویب سائٹ پہ جا کے تمام پاکستانی اداروں کو ڈھونڈ سکے. تو اگین میں نے ایک چھوٹی سی ویب سائٹ اور ایک ادارہ انکارپوریٹ کیا, اس کا نام پانا رکھا ہے, پاکستانی ایسوسی ایشن آف نارتھ امریکہ, جس میں کینیڈین اور امریکن جتنے ادارے ہیں ان کی ویب سائٹوں کی جگہ آپ کو مل جائے گی, ان کے فون نمبرز, ان کے جو لوگ ہیں ان کے بارے میں انفارمیشن مل جائے گی, اور ادارہ اور کوشش یہ ہے کہ ان سب کو یونائٹ کر کے آگے لے کے چلیں, ایک پلیٹ فارم اویلیبل ہو تو اس کے اندر ہم ڈفرینٹ کام کر سکتے ہیں. مثال کے طور پہ ہم کریڈٹ یونین بنا سکتے ہیں, ہم ایک کارڈ ڈسکاؤنٹ کارڈ ایشو کر سکتے ہیں, ہم ہیلپ لائن اویلیبل کر سکتے ہیں, جا کے ہم اپنے آپ کو اسٹرانگ کر سکیں. میری ذاتی خواہش اس کو بتانے کو اتارے کو یہ ہے کہ ہم امیگرنٹ کمیونٹی میں ٹاپ 5 امیگرنٹ کمیونٹی میں یہاں پہ نظر آئے لوگوں کو, بجائے اس کے کہ اوپر والا ہاتھ نیچے والے ہاتھ سے بہتر ہوتا ہے, تو ہم اس کے اوپر کام کرتے ہوئے اپنے اصول کی بات کو آگے لے کے جائیں کہ ہم دینے والے بنے یہاں پہ, لینے والوں میں شامل نہ ہو. کہ اگر ایک آدمی 20 سال سے ٹیکسی چلا رہا ہے تو وہ ٹیکسی کے مالک میں کنورٹ ہو جائے بجائے اس کے کہ وہ ٹیکسی چلاتا رہے. تو ان کو انیبل کرنے کی ضرورت ہے, اور ان کو اب انیبل کرنے کے لیے ہر سطح پہ ضرورت ہے, اور ایک گلوئنگ کمیونٹی بنانے کی ضرورت تھی. اور اس لیے مجھے اس کی ضرورت محسوس ہوئی, میں نے بہت سارے لوگوں سے مشورہ کیا, انہوں نے کہا آپ گو اہیڈ کیجیے اس کو بنائیے, تو میں نے بنا دی. اب دیکھیں کہاں جاتی ہے,
کہاں جاتی ہے. اچھا ابھی اب آپ کی ذاتی زندگی کے بارے میں ایک اور سوال, کہ آپ نے اپنے بچوں کو اسکول سے ہٹا لیا ہے اور ان کو کہاں پڑھا رہے ہیں پھر؟
جی بہت عجیب سا شکلیں دیکھنے کو ملتی ہیں جب میں کسی کو یہ بات بتاتا ہوں کہ بچوں کو اسکول سے ہٹا دیا میں نے. پچھلے 2 سال سے میں بہت سارے ایجوکیشنسٹ سے ملا ہوں اور بہت ساری کانفرنسز اٹینڈ کرنے کا ملا ایجوکیشن میں, تو سیکھنے کو یہ ملا کہ جتنے بھی یہ پی ایچ ڈیز اینڈ ایجوکیشنسٹ ہیں وہ زیادہ تر خود کنفیوز ہیں کہ ایجوکیشن کے ساتھ ہوگا کیا 20 سال میں. اور اس کی وجہ صرف ایک یہ ہے کہ کیونکہ ٹیکنالوجی اتنی ڈسرپٹ کر رہی ہے, اتنی زیادہ تیزی سے چینجز لے کر آ رہی ہے کہ ہم کو خود بھی آئیڈیا نہیں ہے کہ ہوگا کیا آگے جا کے. مثال کے طور پہ آپ اگر یوٹیوب کو لے لیجیے, تو 2007 میں پیدا ہوئی تھی, 2005 میں پیدا ہوئی تھی, اور ابھی 9 سال ہوئے ہیں اور یوٹیوب کی وجہ سے سارا دنیا کا میڈیا چینج ہو گیا. وکیپیڈیا کو لے لیجیے تو 12 سال پرانی ہے, ٹویٹر کو لیجیے تو 7 سال پرانی, فیس بک کو لیجیے تو صرف 5 سال پہلے, یہ بہت چھوٹی ہوتی تھی اور ملین سے کم لوگ ہوتے تھے, آج ملین سے زیادہ لوگ ہیں. سو یہ جو ڈسرپٹرز آ رہے ہیں, یہ ڈسرپٹرز کے لیے بچوں کو اسکول میں تیار نہیں کیا جاتا ہے. اینڈ میری ذاتی خواہش یہ ہے کہ میرے جو بچے ہوں وہ ان ڈسرپٹرز کو استعمال کرنا سیکھیں. تو اسی لیے جیسے میں نے اپنی بہت کم عمری میں, میرے والد نے مجھ کو چیزیں لا کے دے دیتے تھے, جو دکان لگا دیتے تھے ہم گھر کے باہر, جھنڈیاں بیچ رہے ہوتے تھے 14 اگست میں. سو اس سے ہمیں لوگوں کو پڑھنا, لوگوں کو سیکھنا آیا. جب میں 10 سال کا تھا تو مجھے یاد ہے مجھے 2 مہینے کے لیے شاگردی میں بٹھا دیا گیا. میرٹ روڈ ایک جگہ ہے کراچی میں, وہاں پہ مجھے سامان اٹھانا ہوتا تھا, جھاڑو لگانی ہوتی تھی, صفائیاں کرنی ہوتی تھیں, پانی دینا ہوتا تھا, چائے بنانی ہوتی تھی. نوکر کے طور پہ نہیں لیکن شاگردی کے طور پہ بٹھایا گیا, جس سے میں نے جو کچھ سیکھا, 2 مہینے میں وہاں سے آتے ہوئے ہر روز روتا تھا یہ کیا مشکل میں ڈال دیا. لیکن اس 2 مہینے اس جگہ پہ آنے کے بعد میں لوگوں کی شکل دیکھ کے بتا سکتا تھا کہ یہ آدمی یہ خریدنے آیا ہے, یہ خریدے گا یا نہیں خریدے گا, صرف وقت ضائع کرنے آیا ہے. تو اسکل سیٹ ملتا ہے. اگر 33 سال میں الیگزینڈر دا گریٹ چائے بھی گئے, اگر 14 سال میں محمد بن قاسم نے خطا کر لیا تو وہ کیسے بنے تھے, وہ چائلڈ لیبر کر رہے تھے کیا؟ تو بچپن سے ٹریننگ کی جاتی ہے, چاہے سوئمر ہو چاہے وہ ایتھلیٹ ہو, اسی طرح سے آنٹرپرنور کی بھی ٹریننگ بچپن سے کی جاتی ہے. تو میرے ایک بچے میں آنٹرپرنور کی صلاحیت تھی, تو میں نے اس کو کمپنی انکارپوریٹ کروا دی. وہ 12 سال کا ہے اور کراچی چیمبر آف کامرس کا ممبر ہے. ہی از دا ینگسٹ آنٹرپرنور ان دا کنٹری ایز فار ایز آئی نو اکارڈنگ ٹو چیمبر پیپرز. ایک اور ہے, وہ آرٹسٹ بننا چاہتی ہے, تو میں اس کو آرٹسٹوں کے درمیان میں لے کے جاتا ہوں, اس کا کہتا ہوں ان سے ملو, ان کے ساتھ بیٹھو. ایک اور ہے, وہ ٹیچر بننا چاہتی ہے, تو اس کے فرینڈز میں تقریباً 400 ٹیچرز میں نے ایڈ کروا دی, ان سے سیکھو, ان کو مینٹر بناؤ. سو ایجوکیشن اس وقت ڈسرپٹیو موڈ میں ہے. اینڈ جو میرے بچے ہیں وہ ایک لرننگ کلب میں جاتے ہیں, ان میں سے 3, جو کہ وہاں پہ ان کو ہینڈز آن ڈفرینٹ چیزیں ایکسپیریمنٹ کرائی جاتی ہیں. جو بیٹا ہے میرا وہی 12 سال والا, وہ بڑھائی کا کام اس نے سیکھا ہے, تو ہی کین ایکچولی میک ہز اون فرنیچر ایٹ ہوم, ہی ہیز بین میکنگ اٹ, اٹس آل اوور فیس بک, اپنے فیس بک پہ پوسٹ بھی کرتا ہے, میں نے یہ بنایا, میں نے یہ بنایا. سو یہ وہ اسکل سیٹ ہے جو کہ ہم سمجھتے ہیں کہ یہ ہمارا تو ہم پر سے بنیں گے. مطلب کیا حرج ہے اگر آپ کو گھر کی پلمبنگ کرنے, امریکہ میں آپ لوگ رہتے ہیں, ہر آدمی پلمبنگ خود کرتا ہے, ہر آدمی اپنے گھر میں جاتا ہے, لوز سے جاتا ہے.
لیکن آپ یہ سمجھتے ہیں کہ لیکن کیا آپ سمجھتے ہیں کہ اس سے وہ ایجوکیشن جو کہ ایک باقاعدہ یونیورسٹی سے یا اسکول سے پڑھ کر حاصل ہوتی ہے, وہ اگر نہ ملے تو کیا آپ اپنی زندگی میں اتنے کامیاب ایز اے شخصیت بن سکتے ہیں؟ دوسرے رولس کہاں سے سیکھے گا وہ؟
उनमें से किसी को भी डॉक्टर नहीं बनना है, तो अगर वो डॉक्टर बनना चाह रहा हो तो मैं कहता नहीं, यू हैव टू गो थ्रू दिस प्रोसेस, बिकॉज उसमें डॉक्टरी के अंदर मतलब इंसान के फेफड़े वैसे ही जैसे थे, चेंज नहीं हुए हैं, लेकिन जो सॉफ्टवेयर या टेक्नोलॉजी या जितने भी कारोबार आज के दौर में है वो सब के सब चेंज हो रहे हैं. जितनी एजुकेशन ज्यादातर दी जा रही है ज्यादातर इदारों में वो ऑब्सोलीटेड है, पुरानी है, खासतौर पर पाकिस्तान में. तो उनको इस्तेमाल करके असल जो चीज सीखनी है वो लर्न टू लर्न है, कैसे सीखना है. अगर आपको सीखना नहीं आता तो आप ऑब्सोलीटेड हैं. अगर आपको बेहद शुक्रिया, नहीं आता जो कुछ आपको
बेहद शुक्रिया, बेहद शुक्रिया रेहान अलावाला. हमारे गुफ्तगू का समेटने का वक्त हुआ. हम अपने सुनने वालों को बता दें कि आज हमारे मेहमान थे वॉइस ऑफ अमेरिका वाशिंगटन के प्रोग्राम हरदम रवायत जिंदगी में. मोबाइल फ़ोन इंटरनेट और टेक्नोलॉजी की मदद से गुरबत और जहालत के खात्मे के मिशन में मसरूफ़ एक कामयाब फलाही कारोबारी पाकिस्तानी रेहान अल्लावाला, जो इन दिनों अमेरिका के दौरे पर हैं. उनका शुक्रिया अदा करते हुए आज का प्रोग्राम समेटते हैं. प्रोड्यूसर थे वीटो मीर और इंजीनियर थे निक आयोनॉफ. यास्मीन जमील को इजाज़त दीजिए. खुदा हाफिज़.
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.